नमस्कार, कार्यक्रम खुल्ला धरती खुल्ला आकाशमा स्वागत छ। साथी मोहन पौडेलसँगै म रमा खड्काको।
यो कार्यक्रम उज्यालो मल्टिमिडियाले अक्सफाम नेपालको सहकार्यमा तयार पारेको हो। रेडियो कार्यक्रम खुल्ला धरती खुल्ला आकाश काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै बाँकेमा कृष्णसार एफएम, बैतडीमा निङ्ला सैनी एफएम, दैलेखमा रेडियो ज्वाला र मकवानपुरको रेडियो मनहरीमा हरेक शुक्रबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म एकैसाथ सुन्न सकिन्छ। रौतहटमा भने राजदेवी एफएमबाट शुक्रबार 7:00 बजे, बर्दियाको रेडियो टाइगरमा शुक्रबार 5:30 बजेदेखि 6 बजेसम्म र कालीकोटको रेडियो नयाँ कर्णालीमा शुक्रबार 6:15 बजेदेखि 1/2 घण्टासम्म प्रसारण हुन्छ। साथै यो कार्यक्रम उज्यालोको फेसबुक पेज, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com पनि लाइभ सुन्न र आफूले चाहेका बेला डाउनलोड गर्न सकिन्छ।
कार्यक्रम खुल्ला धरती खुल्ला आकाशमा हामी महिला र बालिकामाथि हुने हिंसाका कारणहरू खोजी गर्छौ र समस्या समाधानका उपायहरूबारे छलफल गर्छौ अनि महिला हिंसा न्यूनीकरणका लागि समाज, स्थानीय तह र केन्द्रीय स्तरबाट गर्नुपर्ने नीति नियमका बारेमा पहल गर्छौ।
आज हामी खुल्ला धरती खुल्ला आकाशको 75 अङ्कमा छौं। गएको अङ्कमा हामीले किशोर अवस्थामा यौन तथा प्रजनन स्वास्थ्यको महत्वबारे छलफल गरेका थियौं। आज हामी किशोर अवस्थामा परिवारको भूमिकाबारे छलफल गर्दैछौ।
आज हामीसँग छन् किशोर अवस्थामा अभिभावकको भूमिकाबारे युवालयका उपाध्यक्ष सन्तोष महर्जन र सिविनका कार्यकारी संयोजक एवं युवालयका महासचिव निरिजना भट्टसँगको छलफल।
आफ्नो बच्चालाई किशोर अवस्थामा आउने परिवर्तनका बारेमा जानकारी दिएर सही बाटोमा लगाउन सफल अभिभावक आरती शर्माको अनुभव
र आजको क्विज। किशोरा अवस्थामा केटाकेटी दुवैलाई विभिन्न समस्या हुन्छन्। आफूलाई कुनै समस्या भयो भने कहाँ जाने, कसलाई सुनाउने भन्ने खुलदुली पनि मनमा हुन्छ। तर यस्तो बेला आफूलाई मन परेको साथी र अभिभावकसँग छलफल गर्नुपर्दछ।
मनमा भएको जिज्ञासा अभिभावकसँग छलफल गर्दा ढुक्क भइन्छ र समाधान पनि निस्किन्छ। त्यसैले अभिभावकले पनि आफ्नो बच्चा के गर्दैछन्, कहाँ जाँदैछन्, स्कूलमा राम्रोसँग पढ़िरहेका छन् कि छैनन्, दिनभरि के गरे भनेर बुझ्न जरूरी छ। किशोरावस्थामा अभिभावकको भूमिका के हुन्छ र कसरी छलफल गर्नुपर्छ भन्ने बारे हामीले युवालयका उपाध्यक्ष सन्तोष महर्जन र सिविनका कार्यकारी संयोजक एवं युवालयका महासचिव निरिजना भट्टसँग छलफल गरेका छौं। सुनौ यो छलफल।
यहाँहरू दुवैजनालाई कार्यक्रममा स्वागत छ।
धेरै धेरै धन्यवाद।
धन्यवाद तपाईँलाई।
सुरुमा म सन्तोषीबाट सुरु गर्छु। यो किशोर किशोरीहरूले चाहिँ आफ्नो परिवारहरूसँग किशोर अवस्थामा जति पनि परिवर्तनहरू आउँछन् उनीहरूलाई जिज्ञासा हुन्छ, यो विषयमा कसरी छलफल गर्न सक्छन्?
किशोर अवस्था भनेको एउटा लाइफको क्रुसियल टर्निङ पोइन्टको रूपमा चाहिँ म लिन्छु। हामीले फ्यामिलीमा कसरी इन्भाइरोमेन्ट बनाएका छौँ त्यसले पनि भर पार्दो रहेछ। जस्तै अब किशोर किशोरीले कुरा गर्ने मात्र होइन कि, प्यारेन्ट्सले पनि अब कसरी कुरा गर्छ त्यसमा पनि डिपेन्ड हुँदो रहेछ। त्यसले गर्दाखेरि दुबईको आपसी त्यो इनेबलिङ इन्भाइरोमेन्ट चाहिँ त्यसरी नै भन्छ। मलाई बुवा आमाको कुरा भन्दाखेरि पनि मलाई साथीको कुरा मनपर्छ। आफ्नै एक्जाम्पलबाट नै मैले सुरु गर्न चाहेँ। बुवा आमाले मलाई त्यति ध्यान नदिए तापनि चाहिँ म आफैले मेरो बुवासँग मेरो आमासँग चाहिँ आजको दिनमा र दिनभरि चाहिँ मैले यो यो काम गरेँ भनेर मैले सेयरिङ गरेँ बुवा र आमालाई चाहिँ। एक दिन सेयर गरेँ, दुई दिन सेयर गरेँ, तिन दिन सेयर गरेँ, चौथौ र पाँचौँ दिनदेखि चाहिँ बुवा आमा आफैले चाहिँ आज तैँले के गरिस् त भनेर उहाँ आफैले चाहिँ सोध्न थाल्नुभयो। किशोर अवस्थामा बुवा आमासँग कुरा गर्नको लागि चाहिँ सजिलो इन्भाइरोमेन्ट बनाइदियो र बुवा आमाले चाहिँ मलाई त्यसपछि चाहिँ उसको कुरा पनि सुन्नु पर्दो रहेछ र उसले पनि केही गरिराखेको रहेछ भन्ने कुरा चाहिँ उहाँले त्यसरी नै अनि एट्याचमेन्ट हुन थाल्यो बुवा र आमासँग चाहिँ।
जस तपाईँले आमा बुवा दुवैसँग किशोर अवस्थामा हुने समस्याहरू अथवा आफूले गरेका कामहरू सेयर गर्नुहुन्थ्यो त्यतिखेर?
हो, एकदमै। र त्यसको लागि चाहिँ मैले आफैले चाहिँ पहल बनाएँ, त्यो इन्भाइरोमेन्ट नभएको इन्भाइरोमेन्टलाई बनाउनको लागि चाहिँ आफैले नै पहल गरेर त्यो इन्भाइरोमेन्ट क्रिएट गरेँ र मलाई सजिलो भयो।
हामीसँग निरिजना भट्ट हुनुहुन्छ। उहाँ चाहिँ सिबी नेपालमा कार्यक्रम संयोजकको रूपमा काम गर्नुहुन्छ। बालबालिकाका थुप्रै घटनाहरूलाई हेर्नुहुन्छ। अहिले पनि विभिन्न ठाउँमा जानु पनि भएको छ। तपाईँले कस्तो पाउनु भएको छ, तपाईँ काम गरिरहेको क्षेत्रमा जाँदाखेरि किशोर किशोरीहरूले आफ्नो फ्यामिलीसँग चाहिँ यो कुराहरू सेयर गर्ने, छलफल गर्ने गरेको तपाईँले भेटाउनु भएको छ?
हाम्रो समय र अहिलेको समयलाई पनि हेर्नुपर्छ होला। र अहिले हेर्दाखेरि हामी झन् खुम्चिएका छौँ कि जस्तो पनि लाग्छ कहिलेकाहीँ, किनभने हामीसँग धेरै जिज्ञासाहरू छन् किशोर अवस्थामा। जस्तै नयाँ टेक्नोलोजीको कुरादेखि संसार छ जुन कुरा अभिभावकले बुझ्न सकिराख्नु भएको छैन। यो दुईटा कुराले गर्दाखेरि किशोर अवस्थामा पुगेका बालबालिकाले चाहिँ आफ्नो आमा बुवालाई आफ्नो कुरा चाहिँ भन्न सकिरहेको छैन, अझ ओपन हुन सकिरहेको छैन, एक्लै रहेको छ कि उनीहरू. फर इक्जाम्पल फेसबुकमा उनीहरूले आफ्नो टाइम बिताइरहेको छ भनेपछि आमा बुवालाई पनि थाहा छैन कि उनीहरू के गरिरहेको छ. आफ्नो कुरा आमा बुवालाई भन्दा फेसबुकमा भएको साथीलाई भन्न सजिलो मान्छ होइन, जसले गर्दा रिस्क पनि हाई भइरहेको छ र आमा बुवाले उनीहरूलाई त्यो रिस्कबाट बचाउनलाई सहयोग गर्ने इन्भाइरोमेन्ट पनि बनिरहेको छैन. र हाम्रो समय हेर्ने हो भने हामीसँग ती कुराहरू थिएन. र अघि जस्तै सन्तोषीले भन्नुभयो, मैले त्यो इन्भाइरोमेन्ट क्रिएट गरेका थिएँ किनभने उहाँले आमा बुवालाई भनिराख्दाखेरि आफ्नो कुरा चाहिँ काहीँ न काहीँ पुग्यो भन्ने हुन्थ्यो. तर अहिले हाम्रो भाइ बहिनीलाई हेर्ने भने उहाँले आफ्नो साथीलाई फेसबुकबाट भनिसकेका हुन्छ कि, जसले गर्दाखेरि आमा बुवासँग टाढिने जुन क्रम चाहिँ जारी छ.
सामाजिक सञ्जालको कुरा ल्याउनु भयो, रिस्कको कुरा पनि गर्नुभयो नि, आफूसँग भएका कुराहरू साथीसँग सेयर गर्दा त्यसले गर्दा केही समस्या पनि उत्पन्न हुन्छ, अथवा केटाले केटी साथीसँग, केटीले केटा साथीसँग छलफल गर्दाका केही समस्याहरू पनि हुन सक्छन् कि.
अहिले हेर्ने हो भने जस्तै हाम्रो अभिभावकको पनि यसो गल्ती छ कि, समय दिन सकिराख्नु भएको छैन अभिभावकले पनि, किनभने सबैजना काममा बिजी छ कि. आमा पनि अफिस जाने, बुवा पनि अफिस जाने. अब अफिस छैन भने पनि आमा घरको काममा या आफ्नो काममा एकदम बिजी हुने, बुवा आफ्नो काममा बिजी हुने, जसले गर्दा छोराछोरीको कुरा सुन्न सक्ने समय उहाँहरूसँग छैन पनि. उहाँहरू अब त्यो आमा बुवाले चासो नदिँदाखेरि चाहिँ सामाजिक सञ्जालमा चाहिँ लागिराख्नु भएको छ, झन् त्यसमा नजिकै जानुभयो कि. आजभन्दा भोलि, भोलिभन्दा पर्सि चाहिँ उहाँहरू अझ तासिँदै जानुभयो. त्यो एकदम राम्रो पनि छ, त्यसलाई राम्रोसँग प्रयोग गर्न जान्यो भने, जस्तै पढाइमा सपोर्ट हुनसक्छ, कसरी प्रयोग गरिरहेको छ भन्ने कुरा हो कि. विश्वव्यापी रूपमा चाहिँ के भइरहेको छ भनेर सिकेर चाहिँ उसले आफ्नो करियरलाई राम्रो बनाउन पनि सक्छ. सबै कुराको बेफाइदा मात्र छैन, फाइदा पनि छ, तर कहाँ के कहिले कसरी प्रयोग गरिएको छ भन्ने कुराले पनि असर गर्छ. र अभिभावकले चाहिँ के हो त सही कुरा, कसरी त्यसको प्रयोग गर्ने त भनेर अभिभावकले पनि सिक्नुपर्ने आवश्यकता भइसकेको छ कि.
अहिलेका बुवा आमाहरूको एउटा चाहिँ गुनासो के रहन्छ भन्दाखेरि चाहिँ, मेरो छोराछोरी चाहिँ सोसियलाइज भएन, बाहिर जाँदैन, खेल्दैनन्, के गर्दैनन् भन्ने कुरा चाहिँ आइरहेको छ. सँगै चाहिँ एकपटक बुवा आमा आफैले पनि आफूलाई पनि रिफ्लेक्ट गरेर हेर्नुपर्छ कि भन्ने कुरा चाहिँ, त्यो इन्भाइरोमेन्ट उहाँहरूले घरमा बनाउनु भएको छ कि छैन त, उहाँले आफ्नो छोराछोरीसँग कतिको कुरा गर्नु भएको छ, के भइरहेको छ भने कहिले उहाँले सोध्नु भएको छ त, वा भर्खर निर्जनाजीले भन्नुभएको जस्तै टाइम हामीले आफ्नो छोराछोरीसँग कति बिताइराखेका छौँ त, त्यसले पनि प्रभाव पारिरहेको छ.
अभिभावकहरूले पनि आफ्नो छोराछोरीहरू के गरिरहेको छ भन्ने विषयमा बुझ्न जरुरी हुन्छ भन्ने कुरा आयो. र अर्को, सामाजिक सञ्जाल हामी जति चलाउँछौँ त्यसको सकारात्मक फाइदा पनि छ, नकारात्मक फाइदा पनि छ. त्यो चाहिँ किशोर किशोरीहरूले कुन उपयोग गर्ने भन्ने उनीहरूको आफ्नो सोचाइमा पनि भर पर्ने कुरा हुन्छ.
सोचाइमा पनि भर पर्छ, उसलाई मार्गदर्शन कसले कसरी दिइरहेको छ भन्ने कुरामा पनि भर पर्छ. किशोर अवस्था भनेको टर्निङ पोइन्ट पनि हो होइन, उसलाई के कुरा छ त भनेर जिज्ञासु अवस्था हो. म भनौँ, म आफूले आफूलाई लकी मान्छु कि म किशोर अवस्थामा चाहिँ बाल क्लबमा गएर आफ्नो समय त्यहाँ चाहिँ लगाएर केही सिकेँ कि. अहिले त्यो बाल क्लबहरूमा सहभागी गराउनु पर्छ भनेर अभिभावकले बुझ्नु पर्यो. त्यस्तो ठाउँ जहाँ चाहिँ अतिरिक्त क्रियाकलापमा चाहिँ उसले सिक्ने, खेल्ने या आफूले सिकेको कुरा चाहिँ सिकाउने, त्यो इन्भाइरोमेन्ट क्रिएट गर्न चाहिँ अभिभावक पनि अगाडि आउनुपर्छ, जसले गर्दाखेरि ऊ सामाजिक सञ्जालमा या नराम्रो बाटोमा चाहिँ नलागोस्.
तपाईँले आफूले चाहिँ कतिको सेयर गर्नुहुन्थ्यो आफ्नो अभिभावकहरूसँग?
त्यो बेलामा लगभग 15-20 वर्ष अगाडि चाहिँ बाल क्लबमा गएर सक्रिय सहभागिता भएर त्यहाँबाट सिक्न पाउने एउटा ठुलो अपर्च्युनिटी थियो हामीलाई. अहिले त बाल क्लब धेरै ठाउँमा खुलेको छ भनौँ, स्कुलमा पनि बाल क्लब छ, बाल क्लब चाहिन्छ भनेर ठुलाबडाले सबैले बुझिसके भनौँ न, अभिभावकहरूले बुझ्न सुरु गरेका छन् सबैले नबुझे पनि. तर हाम्रो पालोमा बाल क्लब थोरै थियो, त्यहाँ जान समय चाहिन्थ्यो, अभिभावकलाई बुझाउनु पर्थ्यो, सबै गर्नु पर्थ्यो. इफ यति कि हामीलाई त्यो ठाउँमा जानुपर्छ है भनेर एक घन्टा हिँडेर जानु पऱ्यो भने हामी तयार थियौँ कि, किनभने हामी त्यो अवसर खोज्यौँ. तर त्यहाँ जानुपर्छ है भन्ने सिकाएको नि बाल क्लबले हो. एक दिन गएँ, ए यहाँ त यस्तो हुँदो रहेछ, दुई दिन गएँ, र त्यहीँ गएपछि के थाहा भयो भने आफ्नो कुरा चाहिँ भन्नुपर्छ है. आफ्नो साथीलाई होस्, आफ्नो अभिभावकलाई होस्, आफ्नो कुरा सुन्ने व्यक्तिलाई चाहिँ आफ्नो कुरा सुनाउनुपर्छ, जसले गर्दा तिमी चाहिँ रिक्समा नपर्न सकिन्छ भन्ने कुरा चाहिँ बाल क्लबमा गएर सिकेँ कि. बाल क्लबमा अभिभावक भेला हुन्थ्यो, अभिभावकले के यसले के गरिरहेको छ है भन्ने सोध्नुहोस् है भनेर त्यो बाल क्लबमा आएपछि अभिभावकले पनि थाहा पाउनु भयो. हामीलाई त्यो इन्भाइरोमेन्टले गर्दाखेरि चाहिँ आमा बुवाले कहाँ गइरहेको छ भन्ने कुरा थाहा पाउने. जस्तै म रेडियोमा जान्थेँ, नाटक गर्थेँ, अनि आज मेरो त नाटक छ है भन्थे, नभने पनि हुन्थेँ नि मैले, किनभने लन्च टाइममा गएर आउँथेँ, तर म भन्थेँ कि, किनभने भन्नुपर्छ भन्ने चाहिँ मैले
सिकेँ.
जस्तै त्यो एक घन्टाको ग्यापमा बाटोमा केही पर्यो भने मेरो आमाबालाई के थाहा हुन्छ, म नाटक गर्न गएको छु, फर्केन भने ढिलो हुन्छ भने पनि उहाँले मलाई खोज्ने कहाँ त भन्ने कुरा चाहिँ थाहा हुन्छ है भनेर मलाई बाल क्लबले सिकाएको थियो कि. त्यही भएर तिमी जहाँ जान्छौ तिम्रो रिस्क चाहिँ मिनिमाइज गर्न चाहिँ आफ्नो कुरा भन्नुपर्छ भन्ने कुरा सिकेको हुनाले सबै कुरा चाहिँ भन्ने गर्थे।
बाल क्लबको कुरा आइरहेको छ सन्तोषी, तपाईँ पनि बाल क्लबबाटै यहाँसम्म पुग्नु भएको छ, बाल क्लबमा लामो समयसम्म काम गर्नुभयो र निरिजनाजीले पनि भनिसक्नुभयो बाल क्लबमा म आबद्ध भएँ त्यसबाट धेरै कुरा सिकेँ। अहिले हाम्रो भाइ बहिनीहरू बाल क्लबमा आबद्ध हुनुहुन्छ, जानुहुन्छ, छलफल गर्नुहुन्छ, तर यो किशोर किशोरीको जुन समस्याहरू छ, यो बेला आउने परिवर्तनको कुराहरू गर्न अझै पनि लजाइरहेको अवस्था छ कि गाउँतिर जाने हो भने, तर उहाँहरूले कसरी छलफल गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई त्यो अवस्थामा?
आफ्नो ग्रुपमा चाहिँ आफ्नो मिल्ने साथीसँग छलफल गर्न चाहिँ लजाउनुहुन्न, तर अब आफूभन्दा अलिकति सिनियरको कुरा, बुवामासँग कुरा, दाइदिदीसँग कुरा गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ लजाउनुहुन्छ। अलिकति हाम्रो प्रोग्रामेटिक आस्पेक्टबाट वा स्कुलकै करिकुलमकै हिसाबमा हेरौँ, टिचरकै कुरामा हेरौँ, हामीले कसरी इन्फर्मेसन फ्लो गरिराखेका छौँ भन्ने कुरामा पनि अलिकति त्यहाँनिर पनि डिफ्रेन्सेस छ। हामी जति पनि कुरा गरिराखेका छौँ, मानव फर एक्जाम्पल अहिले एडोलेसेन्सको लागि हामीले प्रोग्राम लन्च गरिराखेका छौँ, त्यसमा आउने शारीरिक परिवर्तनहरूको बारेमा कुरा गरेका छौँ भने त्यो कुरा चाहिँ किशोर किशोरीमा मात्रै सीमित भयो कि, अनि इन्टर जेनेरेसनल डायलगका कुराहरू चाहिँ, क्रस कल्चर डायलगका कुराहरू चाहिँ हामी त्यहाँनिर शारीरिक ग्याप भइरहेका छौँ कि, मेन्टरिङ आस्पेक्टबाट हामी ग्याप भइरहेको छ कि, हो उहाँहरूलाई एडोलेसेन्समा चाहिँ चेन्जेस हुन्छ, त्यसको बारेमा हामीले खुल्ला बहस गर्नको लागि चाहिँ त्यो वातावरण हामीले सिर्जना गर्न सकेका छौँ कि छैनौँ। हाम्रो एउटा कमन डायलग एडोलेसेन्स कम्युनिटी लिडर्सहरू वा रिलिजियस लिडरहरूबीच चाहिँ एउटा छलफल हुन सक्छ कि सक्दैन, त्यसमा पनि सेन्टर फोकस गरेर चाहिँ किशोर अवस्थामा हुने परिवर्तन, त्यस बेला उनीहरूले सामना गर्नुपर्ने समस्याको बारेमा त्यस्तो हामी छलफल गरेका छौँ कि छैनौँ। भर्खरै किशोर अवस्था पार गरेका युवाहरू त छन् नि, यङ पिपुलहरू छन् जसले भर्खरै किशोर अवस्थामा भएका समस्याहरू त्यो चाहिँ पार गरेर आउनु भएको छ, एडभोकेसीको रूपमा चाहिँ उहाँहरू अगाडि आउन सक्नुहुन्छ कि, किनकि फ्रेस हुनुहुन्छ उहाँहरू चाहिँ, जो चाहिँ किशोर अवस्थाबाट पार गरेर आउनु भएको छ, त्यो समस्यासँग उहाँहरू जुझेर डिल गरेर समाधान गरेर आउनु भएको छ, उहाँ चाहिँ एज अ एडभोकेटको रूपमा अगाडि आउन सक्नुहुन्छ कि, त्यसमा चाहिँ हामी गइरहेका छैनौँ। सबैतिर हामीले हात हालिरहेका छौँ, तर छुट्टा छुट्टै रूपमा चाहिँ हात हालिरहेको छौँ।
मैले यहाँनिर के जोड्न खोजेँ भने तपाईँहरू आफू चाहिँ कसरी छलफल गर्नुहुन्थ्यो त्यो कुरा पनि भनिदिनु न।
एउटा चाहिँ हाम्रो बाल क्लबको वातावरण सिर्जना र सहजीकरण कसरी हुन्थ्यो भन्दाखेरि, त्यहाँ चाहिँ खुल्ला छलफल गर्नको लागि चाहिँ हामीलाई वातावरण दिइएको थियो, बाल अधिकारको बारे मात्र हाम्रो कुरा हुँदैन थियो, एबिजको बारे मात्र कुरा हुँदैन थियो, हामी चाहिँ होलिस्टिक अप्रोचमा चाहिँ के भइरहेको छ वा के समस्या हुनसक्छ शारीरिक परिवर्तनदेखि लिएर यावत विषयमा, कहिले हामी शिक्षाको बारेमा कुरा गर्थ्यौँ, कहिले सरसफाइको बारेमा कुरा गर्थ्यौँ, त्यो होलिस्टिक अप्रोचमा चाहिँ हाम्रो कुरा गर्थ्यौँ। सहजीकरणको वातावरण त्यहाँनिर त्यसरी नै थियो, वर्षको दुईपटक चाहिँ हामी अभिभावक भेला गर्छौँ, बाल क्लबमा आएर तपाईँका छोराछोरीले चाहिँ के गरे, अहिलेको परिवर्तन उहाँहरू के देखेको छ, घरमा आएर उहाँहरू चाहिँ के गर्नुहुन्छ, त्यस्तो किसिमको वातावरण हुन्छ। जहिले पनि कम्पिटिसन मात्र हामी गर्दैनथ्यौँ बाल क्लबमा चाहिँ, कोही एक्सपर्टहरू आउनुहुन्थ्यो, उहाँले सेसन दिनुहुन्थ्यो, अनि त्यहाँनिर चाहिँ हाम्रो डायलग्सहरू हुन्थ्यो, त्यसले गर्दाखेरि वातावरण हामीले त्यसरी क्रिएट गऱ्यौँ।
सन्तोषजीले भन्नुभयो जस्तै अभिभावक भेला गर्दाखेरि चाहिँ दुई तरिकाले हुन्छ, एउटा चाहिँ बालबालिका र अभिभावकसँगै बसेर डिस्कस गर्ने, किनभने सन्तोषजीले आफ्नो अभिभावकलाई भन्ने गरेको छ है भन्ने कुरा त त्यो अभिभावक बेलामा थाहा हुने भयो नि, अनि उहाँको आमा बुवाले चाहिँ ए छोराछोरीको कुरा चाहिँ सुन्न पाइँदो रहेछ, सुन्यो भने चाहिँ फाइदा हुँदैछ, जस्तै उसलाई सहयोग भएको रहेछ भने मेरो छोरीको कुरा सुन्यो भने चाहिँ मेरो छोरीलाई पनि राम्रो हुँदो रहेछ भने अभिभावक भेलाबाट थाहा हुन्छ कि, तर कहिले काहीँ छुट्टा छुट्टै पनि गर्न पर्दो रहेछ, जस्तै अभिभावकलाई चाहिँ मेरो छोरीमा यो छ यो छ यो छ भन्ने कुरा त्यो अभिभावक भेलाबाट थाहा पाइसकेपछि चाइल्ड क्लबमा गर्ने एक्टिभिटिजको डिजाइनिङहरू चाहिँ त्यही अनुसारले गर्न सकिँदो रहेछ, छोराछोरीको निगरानी गर्न, छोराछोरीले आफ्नो अभिभावकलाई भन्न चाहिँ एउटा प्लेटफर्म चाहिँ हुनसक्छ, संवाद एउटा छलफल, त्यो चाहिँ धेरै नगर्दा पनि महिनामा एउटा गर्न सकेला नसकेला तर छ महिनामा एउटा या एक वर्षमा एउटा त्यो गर्यो भने चाहिँ एकदमै दुईटाको कुराहरू चाहिँ भन्न सक्ने कन्डिसन छ र त्यहीँबाट सुरुवात भइसकेपछि घरमा पनि आफ्नो कुरा भन्ने इन्भाइरोमेन्ट हुन्छ। हो कति मान्दैन यो सोसल नर्म्सहरू धेरै छ हाम्रोमा होइन, महिनावारी भएको कुरा आमा बुवालाई कसरी भन्ने, अझ बुवालाई गएर कसरी भन्ने, दाइलाई गएर कसरी भन्ने, तर त्यो भन्नुपर्छ है भन्ने कुरा चाहिँ, किन त्यो त हाम्रो नेचुरल कुरा हो, प्राकृतिक कुरा हो, भने पनि नभए थाहा हुने कुरा हो, साँच्चै भन्नुपर्दा त परम्पराले के दिएको छ, महिनावारी हुँदा यहाँ छुनु हुँदैन त्यहाँ छुनु त्यतिकै थाहा हुन्छ कि, भनेपछि किन नभन्ने त, त्यो कुरा भन्ने इन्भाइरोमेन्ट चाहिँ क्रिएट गर्नु पर्यो। सुरुमा हामी गाह्रो कुरा नगरौँ न अभिभावकसँग, सजिलो कुरा गरौँ न, जस्तै आज मेरो साथीलाई यस्तो भयो, मैले यस्तो गरेँ, पोजिटिभबाट स्टार्ट गरौँ न त,
त्यसरी कुरा गर्न सकियो।
यहाँसम्म कि मैले मेरो चाय क्लबमा कोही केटाले मलाई प्रपोज गर्यो भने पनि म मम्मीलाई गएर भन्थेँ कि, सुरुवात गरिसकेपछि यो आयो के थाहा त्यो भोलि के हुन्छ, तर आमा बुवालाई भनिसकेपछि त ठिक बेठिक अरू फिडब्याकहरू अरू उपायहरू दिनुहुन्थ्यो नि त, म त कहिलेकाहीँ गएर मम्मीलाई त्यो गिफ्ट दिएको हुन्छ, त्यो पनि देखाइदिएँ आज मलाई यो दियो नि, प्रपोज मात्र गरेन यो पनि दियो, त्यो इन्भाइरोमेन्ट चाहिँ दुवैतिरबाट बन्नुपर्छ र त्यो बन्यो भने चाहिँ सायद हामीले सबै कुरा भन्न सुरु गर्छौँ, महिनावारीको कुरादेखि लिएर सेन्टर प्याडको कुरादेखि लिएर होइन कन्डमको कुरादेखि लिएर, किनभने हामीलाई यति ठुलो भेग लाग्छ वर्ड नै के, कन्डम भन्ने शब्द निकाल्ने बित्तिकै ल अब गयो मेरो छोराछोरी बिग्रियो, त्यो गलत होइन है, भन्न सेयर गर्न सक्नु पर्यो नि. चाहिँ भन्दा लाइफ स्किल ट्रेनिङ लिएर कन्डम किन्न पसल पुगेका थियौँ कि, ए यो चाहिँ नराम्रो कुरा होइन है भनेर हामीले सिक्यौँ कि. र आमा बाबालाई हामी कन्डम किनेर पैसा माग्यौँ कि, किन कन्डम लिन जान्छौँ भनेर.
त्यो तपाईँहरूले पहिला नै आफ्नो अभिभावकलाई गरेको कारणले केही त्यसको प्रश्न गर्नु भएन. अब चाहिँ यो तपाईँहरूलाई एकदम लामो अनुभव पनि छ होइन, तपाईँहरू आफ्नो कुरा पनि सेयर गरिराख्नु भएको छ. अहिले थुप्रै कार्यक्रमहरू जान्छ किशोर किशोरीहरूलाई तालिम दिने होइन, उनीहरूलाई छलफल गर्ने डिस्कसन चलाउने धेरै जान्छ, तर कसरी जानुपर्छ जस्तो लाग्छ यो कार्यक्रमहरू?
मैले अघि नै पनि कुरा गरेँ, हामी होलिस्टिक अप्रोचमा गएका छौँ कि छैनौँ, र त्यो हाम्रो कार्यक्रमहरू चाहिँ इन्टिग्रेटेड अप्रोचमा गएको छौँ कि छैनौँ भन्ने कुरा चाहिँ अलिकति हामीले आफूले आफूलाई पनि सेल्फ रिफ्लेक्ट गर्नुपर्छ कि जस्तो लाग्छ. हो, एकदमै राम्रो कार्यक्रमहरू गइरहेको छ, त्यसले गर्दाखेरि इन्फर्मेसन डिसिमिनेसनका कुराहरू र वातावरण त्यही अनुसारले बनाउनको लागि चाहिँ हामी गइरहेको छ, भइरहेको पनि छ. तर फेरि त्यो एउटा सीमित दायरामा मात्रै भइरहेको छ कि एकपटक हाम्रो आफ्नो कार्यक्रमलाई नै रिफ्लेक्ट गरौँ, साँच्चै कि त्यसले हामीले खोजेको प्रभाव पारिरहेको छ कि छैन भन्ने हिसाबले चाहिँ हामी पनि कार्यक्रम गर्दाखेरि आफूले गरेको कार्यक्रम आफैलाई पनि क्वेसन उठाउन मन लाग्छ. हामी प्योर एजुकेसनको कुरा गरिरहेका छौँ, लाइफ स्किलको कुरा गरिरहेका छौँ, तर सीमित कहाँ भइदियो भन्दाखेरि त्यो चाहिँ एडल्सनसम्म मात्र सीमित भयो. वाइ नट हामीले फ्यामिली बेस्ड लाइफ स्किल एजुकेसनको कुरा नलाने, अभिभावक अभिभावक बिच पनि प्योर एजुकेसन हुनसक्छ नि त. एकजना अभिभावक रोल मोडलको रूपमा चाहिँ उसले अरू अभिभावकहरूले चाहिँ आफ्नो त्यो विषयमा चाहिँ कन्भिन्स गर्न सक्छ, घरमा बनाउनु पर्ने वातावरणको बारेमा उसले कन्भिन्स गर्न सक्छ. यही विषयलाई लिएर चाहिँ हामी कम्युनिटी लिडर्सहरूमा पुग्न सकेका छौँ कि छैनौँ, रिलिजियस लिडर्सहरूलाई चाहिँ हामीले यो बारेमा भन्न सकेका छौँ कि छैनौँ. मैले बोलेको एक वचन र हेड सरले बोलेको एक वचनमा धेरै फरक हुन्छ, मैले बोलेको एक वचन र हाम्रो समुदायको पण्डितले बोल्ने वचनमा चाहिँ धेरै फरक हुन सक्छ. त्यहाँ हामीले सँगै पुर्याउन सकेका छौँ कि छैनौँ, उहाँलाई कन्भिन्स गर्न सकेका छौँ कि छैनौँ. एएसएसआरएचको कुरा गर्दाखेरि, प्योरिफिकेसनको कुरा गर्दाखेरि, अडोसेन्सको कुरा गर्दाखेरि चाहिँ त्यो सीमित उमेरलाई भन्दा अलिकति बक्सभन्दा बाहिर आएर चाहिँ हामीले हिट गर्न पायौँ भने चाहिँ, कार्यक्रमहरू गर्न पायौँ भने चाहिँ निकै इफेक्टिभ हुन्छ जस्तो चाहिँ मलाई लाग्छ.
हामी कस्तो छौँ भने छुट्टा छुट्टै गरिरहेका छौँ. केही समय अगाडि बालबालिका लाइफ स्किल ट्रेनिङ दिन्थ्यौँ, त्यसपछि बिचमा एकचोटि शिक्षकलाई सुरु भएको थियो, अहिलेको ठ्याक्कै ट्रेनिङ फेरि धर्मगुरुसँग काम सुरु भएको छ कि. भनेपछि अरू पछाडि जुन गऱ्यौँ नि हामीले त्यो छोडेर फेरि धर्मगुरु धर्मगुरु धर्मगुरुतिर लगाएका छौँ. सँगै तिनवटा गऱ्यो भने अझ तिनटै कुराले बालबालिकालाई डाइरेक्ट चाहिँ इफेक्ट गर्न सक्छ. जस्तै 25 भाइ बहिनीलाई लाइफ स्किल ट्रेनिङ दियो, त्यही 25 आमाहरूलाई अथवा बुवाहरूलाई ट्रेनिङ दियो, अथवा त्यो धर्मगुरु त्यही इन्भाइरोमेन्टमा भनेपछि हामीसँग 75 भनौँ न सुरु भयो भने चाहिँ अब भाइ बहिनीले आफ्नो साथीहरूलाई कन्भिन्स गरिरहेको हुन्छ, आमा बुवाले अर्को आमा बुवालाई कन्भिन्स, धर्मगुरुले अरूलाई. यहाँ के समस्या छ भने भाइ बहिनीले पेयर टु पेयर गरेर भाइ बहिनीले भाइ बहिनीलाई बुझाइसकेका हुन्छ आफ्नो कुरा भन्नुपर्छ, महिनावारी यो हुन्छ, एडोलेसनमा चेन्ज हुन्छ, तिमीले पेयर नगर यो सबैलाई हुन्छ. त्यहाँ त्यो इम्प्लिमेन्टेसन गर्न जब भाइ बहिनी घर फर्किन्छ आमा बुवाले दिँदैन कि होइन, त्यो आमा बुवालाई थाहा छैन नि त. फेरि त्यो सबै होल एप्रोचमा गर्न सक्यौँ भने चाहिँ 25 रोल मोडल भइसकेपछि मात्र त्यसलाई चाहिँ अरूतिर रिफ्लेक्ट गर्न सकिन्छ होइन. तर त्यसरी चाहिँ हामीले डिजाइन गरेका छैनौँ कि, अब एकचोटि हामीले विचार गर्नुपर्छ कि त्यसलाई पनि.
कार्यक्रम चाहिँ बेसी गऱ्यौँ कि हामीले चाहिँ, तर हाम्रो कार्यक्रमको मोडालिटीमा पनि हामीले चेन्ज गर्नुपर्ने हुन्छ कि हामीले नयाँ संरचना नयाँ वार्डहरू हामीले चाहिँ धेरै बनाउन थाल्यौँ. प्रत्येक हाम्रो अहिले वार्डहरूमा हेरौँ, टोलहरूमा हेरौँ, आमा समूहहरू पहिलेदेखि छ, इन्फर्मल ग्रुपहरू पहिले छ. त्यहाँ एएसएचआरएचको बारेमा उहाँहरू इन्फर्मलले एकदम मजाले कुरा भइरहेको छ. हामीले भन्नुपर्ने मेसेजहरूलाई त्यो इन्फर्मल ग्रुप्सहरू मार्फत किन पठाउन सक्दैनौँ, जसले गर्दाखेरि थोरै रकममा वा बिना रकममा हामीले सेयरिङ गर्नुपर्ने इन्फर्मेसनहरू हाम्रो छलफलका कुरा चाहिँ त्यहाँ मजाले भइरहेको हुन्छ. परापूर्वकालदेखि परम्परागत रूपमा चलिआएका कुरा छन् जसमा हामीले केही पनि गर्नु पर्दैन, मात्र हाम्रो विषय चाहिँ त्यहाँ छिराउने बित्तिकै चाहिँ त्यो एकदमै मजाले अगाडि बढ्छ. एकदमै धेरै समय पहिलेदेखि नै त्यो समाजले स्वीकार गरिसकेको संरचना, स्वीकार गरिसकेको डायलग्सहरू हो, त्यसमा हाम्रो विषय मात्र प्रवेश गराउँदाखेरि पनि इफेक्टिभ हुन्छ.
सन्तोषजीले भने जस्तै महिला समूह या अरू चाय क्लब आफ्नो इस्युमा काम गरिरहेको छ, एउटा मात्र इस्युमा काम गर्ने होइन, उहाँहरूलाई के भनौँ सामाजिक परिवर्तनका सम्भावकै भन्छौँ हामी, भनेपछि एउटा मात्र इस्युमा चेन्ज आएर चाहिँ चेन्ज हुँदैन नि त. चाइल्ड म्यारेज इन्क्रिज भइरहेको छ, किशोर अवस्थामा धेरै भाइ बहिनीहरू चाहिँ विवाह आफै गरिरहेछ, सो किन त हामी आमाहरूले हामी बुवाहरूले कहाँनिर चाहिँ चुक्यौँ त त्यो गर्नुमा? अहिले खालि फेसबुकलाई हाम्रो सामाजिक सञ्जाललाई दोष दिइरहेछ नि, सामाजिक सञ्जाल प्रयोग गरेर चाहिँ भाइ बहिनीको चाहिँ विवाह भइरहेको छ, तर के त्यो सामाजिक सञ्जालमा लगाव हुनु त्यसमा अगाडि बढ्नु अभिभावकको दोष होइन? उहाँहरूले केही समय हामी कहाँ चुकेका छौँ भनेर आफ्नो महिला समूहकैले कुरा गरेका छौँ, बाल विवाह हुनु या अरू कुरा हुनु किशोर किशोरीहरूले चाहिँ आफ्नो कुरा भन्न नसक्नु भनेको चाहिँ अभिभावक काहीँ न काहीँ चुकेको पनि हो. र त्यो इस्युमा अब महिला समूहमा अभिभावकहरूले, स्कुलका टिचरहरूले, बाल क्लबका भाइ बहिनीहरूले, स्वयं आफैले पनि, किशोर अवस्थाका किशोरी समूहहरूले स्वयंले पनि अब त्यो सोच्ने बेला, त्यो गर्ने बेला भइसकेको छ. र आफ्नो विषयमा आफैले चाहिँ कुरा सुरुवात गर्ने, अभिभावकले साथ दिएन भने चाहिँ अझै विकराल समस्याहरू आउन सक्छ, किनभने ग्लोबलाइजेसनको जमाना छ, धेरै इस्युहरू उहाँहरूले थाहा पाइराख्नु भएको छ, मोबाइलबाट सामाजिक सञ्जालहरूबाट नयाँ नयाँ कुरा थाहा पाइराख्नु, त्यसलाई इम्प्लिमेन्टेसन गर्न थाल्यो भने सकारात्मक नकारात्मक दुवै कुराहरू आउन सक्छ। इन्टरनल ट्राफिकिङ सुरु भएको छ, एक्सटर्नल ट्राफिकिङ सुरु भएको छ, जे पनि हुनसक्छ, जतिखेर पनि हुनसक्छ। त्यसैले कुरा सुनौँ, कुरा भनौँ, समस्याको समाधान पक्कै पनि हुन्छ।
समय दिनुभयो यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद।
तपाईँ अहिले रेडियो कार्यक्रम खुल्ला धरती खुल्ला आकाश सुन्दै हुनुहुन्छ। यो कार्यक्रम अक्सफार्म नेपालको सहयोगमा उज्यालो मल्टिमिडियाले तयार पारेको हो। रेडियो कार्यक्रम खुल्ला धरती खुल्ला आकाश काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै बाँकेमा कृष्णसार एफएम, बैतडीमा निङ्ला सैनी एफएम, दैलेखमा रेडियो ज्वाला, मकवानपुरको रेडियो मनहरी, रौतहटमा राजदेवी एफएम, बर्दियाको रेडियो टाइगर र कालीकोटको रेडियो नयाँ कर्णालीबाट प्रसारण हुन्छ। साथै यो कार्यक्रम उज्यालोको फेसबुक पेज, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com पनि लाइभ सुन्न र आफूले चाहेका बेला डाउनलोड गर्न सकिन्छ। तपाईहरूले उज्यालो अनलाइन .com लगइन गरेर हाम्रा पुराना कार्यक्रमहरू पनि सुन्न सक्नुहुन्छ।
कार्यक्रममा आज हामी किशोरा अवस्थामा परिवारको भूमिका बारे छलफल गरिरहेका छौं। यतिन्जेल तपाईँले सुन्नुभयो परिवार र किशोर किशोरी बीच किशोरा अवस्थाका बेला हुने समस्या र जिज्ञासामा कसरी छलफल गर्नुपर्छ भन्ने बारेको छलफल।
केटा र केटी दुवैले 20 वर्षपछि मात्रै विवाह गर्न पाउने कानूनी व्यवस्था छ। यो कुरा केटाकेटी, अभिभावक र स्कूलमा शिक्षकले पनि थाहा पाइराख्नु पर्दछ। किशोरा अवस्थामा केटाकेटी दुवैले 20 वर्ष पहिले नै विवाहको कुरा गरेमा बाल क्लब, अभिभावक र आफ्नो कुरा मिल्ने साथीसँग छलफल गर्न आवश्यक छ।
किशोर किशोरीलाई मात्रै तालिम दिने, छलफल गर्ने गर्नुभन्दा अभिभावकलाई पनि सँगै राखेर छलफल गर्नाले किशोरा अवस्थामा हुने समस्याबाट समाधान खोज्न सजिलो हुन्छ। अभिभावकले आफूलाई जे जानकारी छ त्यो कुरा छोराछोरीसँग साथीको जस्तै व्यवहार गरेर छलफल गर्नुपर्दछ।
यसै विषयमा आज हामीसँग एकजना यस्तो आमा हुनुहुन्छ जसले आफ्नी छोरीलाई महिनावारी भनेको के हो, कहिलेबाट शुरू हुन्छ, किशोरावस्थामा के कस्ता परिवर्तन हुन्छन् र त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराउँदै आउनु भएको छ। उहाँ हुनुहुन्छ अक्सफार्ममा क्रिएटिङ स्पेसेस परियोजनाका संयोजक आरती शर्मा।
अहिलेको केटाकेटीहरूमा चाहिँ 10-11 वर्षदेखि नै महिनावारी हुने क्रम बढेको देखिन्छ। मैले मेरो छोरीलाई चाहिँ नि मेरो कामको मेरो अनुभवको क्रममा चाहिँ जति पनि अतिरिक्त पाठ्यक्रमहरू हुन्छ नि महिनावारी सम्बन्धमा, किशोरीहरूको स्वास्थ्य सम्बन्धमा, किशोरावस्थामा हुने परिवर्तनहरूको बारेमा यो सबै चाहिँ नि मैले सकेसम्म उनलाई मैले सिकाउने गरेको छु। त्यही भएर पनि अब ऊ भर्खरै 9 वर्ष कि भयो, अहिले महिनावारी कसरी हुन्छ, कुन समयमा हुन्छ, त्यो भयो भने कसरी गर्ने, ऊ विद्यालय छँदा भयो भने अथवा चाहिँ घरमै हुँदा पनि भयो भने चाहिँ उसले अप्नाउनु पर्ने सावधानीहरू के हो, कसलाई गएर भन्ने, उसले सहयोग को लिन सक्छ भन्ने जस्ता सबै कुराहरू एडभान्समा नै भनेर, ताकि ऊ भोलिको दिनमा चाहिँ नि त्यो सिचुएसनमा पर्दाखेरि चाहिँ नि सुरक्षित महसुस गरोस्, उसलाई एकदमै अनौठो नहोस् भनेर चाहिँ मैले अहिलेदेखि नै सबै कुरा उसलाई भनिसकेको छु। हालचालैको एउटा उदाहरण, उसले चाहिँ पानी कम खाएको कारणले गर्दाखेरि चाहिँ डिहाइड्रेसन जस्तो खालको समस्या भइराखेको थियो। बाथरुममा गएर पिसाब फेरेर बाहिर आउने बेलामा चाहिँ नि उसलाई चाहिँ के लागेको छ भने पिसाब चाहिँ अलिअलि रातो रातो रङको देखिएको भएर उसलाई मेन्सुरेसन भयो भन्न थालिन्छ उसले, होइन, अनि मलाई ल यहाँ हेर्न आएपछि मेरो त यस्तो भयो भनेर म गएर हेर्दाखेरि चाहिँ यसरी चेक गर्नुपर्छ टिसी पेपरले भनेर फेरि मैले उसलाई सिकाएँ। तर त्यतिखेर चाहिँ उसको डिहाइड्रेसनको मात्र समस्या थियो, होइन, यसरी चाहिँ कम्तीमा पनि जति पनि यो उमेरमा आउने परिवर्तनहरू छ त्यसलाई चाहिँ सजिलै रूपमा ग्रहण गर्न सक्ने, अप्नाउन सक्ने बन्नको लागि पनि मैले चाहिँ छोरीसँग यी सबै कुरा सेयर गर्ने गरेको छु। म अलिकति पढे लेखेको आमा भएँ, म सहरी क्षेत्रमा बस्ने आमा भएँ, मेरो कुरा फरक होला, तर जुन गाउँ स्तरमा चाहिँ मैले काम गर्ने दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ आफैलाई पनि यो कुरा नलेज नभएको र त्यो बच्चाहरूलाई के गरी सेयर गर्ने भन्ने कुरा चाहिँ नि टेक्निकल हिसाबले चाहिँ नि मैले नै सेयर गरेको जसरी सबै आमाहरूले गर्न सकिन्छ यो सम्भव हो भनेर चाहिँ म भन्न सक्दिनँ, त्यो गाह्रो छ, होइन, मैले पनि आफूले आफूलाई धेरै प्रिपेयर गर्नु परेको छ कि मैले यो सबै कुरा सिकाउनलाई उसको साथी बनिरहेको छु नि त म अहिले, तर त्यो चाहिँ सबैको लागि सम्भव नहुन सक्छ। त्यही भएर चाहिँ आमाले बच्चासँग स्पेसली छोरीसँग उहाँहरूले चाहिँ आफूले भोगेको कुरा मात्र सेयर गर्ने हो भने पनि छोरीहरूको लागि चाहिँ ठुलो अवसर हुन्छ, किनकि हाम्रोमा चाहिँ नि महिनावारी भनेको, यौनका कुराहरू भनेको, यौन शिक्षा भनेको कुरालाई चाहिँ यस्तोसँगले लुकाउने प्रचलन छ कि एकैचोटि चाहिँ नि हाम फाल्नुपर्छ कि यौन सम्पर्क भनेको के हो भने खाना पाउँदैखेरि चाहिँ बिहा गरेर पठाइन्छ छोरीको गाउँमा चाहिँ तपाईँले आफ्नै उदाहरण बनेर यदि छोराछोरीहरूलाई चाहिँ ल है मेरो पालामा त यस्तो भएको थियो म यो योबाट गुज्रिया थिएँ तर त केही पनि हुँदैन रहेछ मलाई पनि यस्तो अनुभव भएको थियो भनेर कम्तीमा आफ्नो अनुभव मात्र सेयर गर्न सक्यौँ भने पनि छोरीहरूको लागि ठुलो गुण हुन्छ त्यो चाहिँ।
कार्यक्रममा अब अघिल्लो अङ्कमा सोधिएको प्रश्नको सही जवाब सुन्नेपालो। गएको हप्ता हामीले केटा र केटीले किशोरा अवस्थामा यौन शिक्षाको बारेमा जानकारी राखेन भने के हुन्छ भनेर सोधेका थियौं। यसको सही उत्तर हो स्वास्थ्यमा समस्या देखा पर्छ। सही जवाब पठाउने मध्ये गोला पर्था गर्दा दैलेखका सिन्धु मल्ल विजय हुनुभएको छ। विजेताको मोबाइलमा हामी एक महिनाभित्र 100 रूपियाँको रिचार्ज गर्नेछौ।
अब आजको क्विजको प्रश्न, कानूनले केटा र केटीको बिहे गर्ने उमेर कति वर्ष तोकेको छ? ए 20 वर्ष, बी 18 वर्ष।
प्रश्नको सही जवाफ मोबाइलको एसएमएसबाट पठाउनुहोला। तपाईँले मोबाइलको म्यासेज बक्समा गई केडीए टाइप गरी एक स्पेस दिएर प्रश्नको सही उत्तर लेखेर नाम र ठेगाना सहित 35566 नम्बरमा पठाउनुहोला। प्रश्नको सही उत्तर पठाउने मध्ये गोला पर्था गरी एकजनाको मोबाइलमा 100 रूपियाँको रिचार्ज गर्नेछौ।
प्रश्न एकपटक फेरि, कानूनले केटा र केटीको बिहे गर्ने उमेर कति वर्ष तोकेको छ? ए 20 वर्ष, बी 18 वर्ष।
आज हामीले किशोरावस्थामा परिवारको भूमिकाबारे छलफल गर्यौं। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कार्यक्रमबारे तपाईंलाई लागेका प्रतिक्रिया हामीलाई पठाउनुहोला।
कार्यक्रमबारे तपाईंका प्रतिक्रिया हामीलाई उज्यालोको आईभीआर नम्बर 01-55-55-192 फोन गरेर रेकर्ड गराउन सक्नुहुन्छ। तपाईंको प्रतिक्रिया हामी कार्यक्रममा समावेश गर्नेछौं।
हवस् त, अर्को हप्ता हामी उद्योगी महिलाका सफलताका कथा लिएर आउनेछौ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम, कार्यक्रम संयोजक मन्टिसोरी राज भण्डारीसँगै हामी सबै विदा हुन्छौ।
नमस्कार।